नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार मे 8 तारीक सन् 2026, नेपाल सम्बत 1146। प्रधान न्यायाधीशमा शर्मा सिफारिश शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। अन्नपूर्णले न्यायालय मनोज शर्माको काँधमा शीर्षकमा खबर छापेको छ। न्यायालय अब शर्माको कमाण्डमा शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ भने यता नागरिकले पनि चौथो वरियताका शर्मा प्रधान न्यायाधीश सिफारिश शीर्षकमा समाचार छापेको छ। गोर्खापत्रबाट यो प्रसंगलाई लिँदैछौ। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोडिएको हो। वरिष्ठतामा न्यायाधीश शर्मा भन्दा अघि तीनजना हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो। संसदीय सुनवाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दुई सदस्यका फरक मतबीच शर्मा सिफारिश हुनुभएको बताउनुभयो। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले फरक मत राख्नु भएको छ। नियमित परम्परा र वरिष्ठता क्रम तोडिएकोमा दुई सदस्यले फरक मत राख्नु भएको हो। परिषद अध्यक्ष एवं प्रधान न्यायाधीश बालेन्द्र शाहले भने योग्यता क्षमताका आधारमा शर्मालाई नियुक्ति सिफारिशको प्रस्ताव बैठकमा गर्नुभएको थियो। न्याय परिषद सचिवालयले प्रधान न्यायाधीशका लागि संविधानले तोकेको योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो। छ जना मध्ये चौथो वरियतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको हो। रोस्टरमा डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ समेत हुनुहुन्थ्यो। प्रधान न्यायाधीशमा शर्मा सिफारिश गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। पोखरा विमानस्थल निर्माणमा 3,62,00,00,000 भ्रष्टाचार शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोडिने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62,00,00,000 भन्दा बढ़ी भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले कांग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरूद्ध पनि मुद्दा हालिएको छ। विमानस्थल निर्माणको क्रममा ठेकेदार कम्पनीलाई गैर कानूनी रूपमा कर छूट दिएर राज्य कोषमा 3,62,05,22,160 रूपियाँ नोक्सान पुर्याएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। मुख्य आरोप के छ उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड बीच भएको मूल खरिद सम्झौता कमर्सियल कन्ट्राक्टमा सबै कर र शुल्क ठेकेदार आफैले तिर्नुपर्ने प्रावधान थियो, तर कर्मचारी र ठेकेदारको मिलेमतोमा उक्त प्रावधान विपरीत कर छूट दिने गरी इम्प्लिमेन्टेशन एग्रीमेन्ट तयार गरियो। यसो गर्दा ठेकेदार कम्पनीले कर सहितको रकम भुक्तानी लिने र उक्त कर राज्यलाई नतिरी दोहोरो लाभ लिएको अनुसन्धानमा देखिएको अख्तियारको दावी छ। यसबाट सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिको व्यापक दुरूपयोग भएको ठहर गरिएको छ। पोखरा विमानस्थल निर्माणमा 3,62 अर्ब भ्रष्टाचार, पूर्व मन्त्री कार्की सहित 14 विरूद्ध मुद्दा दायर, अन्नपूर्णको मुख्य समाचार हो यो। कम्बोडियामा स्क्याम गर्ने विरूद्ध कड़ा कानून कार्यान्वयनमा $5,000 जरिवानादेखि आजीवन कैदसम्म नेपाली युवा पनि पर्न सक्ने नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीमा संलग्न विरूद्ध $5,000 जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानून कार्यान्वयनमा ल्याएपछि उक्त अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका छन्। राम्रो रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्याएर स्क्याममा जबरजस्ती लगाइएका नेपाली युवा कार्यवाहीमा पर्ने भएका हुन्। कम्बोडियाली प्रहरीले एक साता अघि मात्रै स्क्याममा संलग्न नेपाली 72 सहित विभिन्न देशका 1,000 भन्दा धेरैलाई पक्राउ गरेको थियो। थाइल्याण्ड स्थित नेपाली दूतावासले भने नेपालीको हकमा उक्त कानून कार्यान्वयन नगरिदिन भन्दै कूटनीतिक पहल गरेको छ। कम्बोडियामा स्क्याम गर्ने विरूद्ध कड़ा कानून कार्यान्वयनमा $5,000 जरिवानादेखि आजीवन कैदसम्म नेपाली युवा पनि पर्न सक्ने नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। भन्सारमै एमआरपी सो घोषणा गरेर जाँच पास हुन थाले माल वस्तुहरू, नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। भन्सार बिन्दुमा आयातित वस्तुको अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गर्नुपर्ने निर्णयबाट सरकार लचिलो भएपछि भन्सार जाँच पास नियमित हुन थालेको छ। बुधबारदेखि मुलुकका सबै भन्सार नाकाबाट जाँच पास नियमित हुन थालेको हो। आयातकर्ताले भन्सार बिन्दुमै एमआरपी उल्लेख गर्नुपर्ने भनेपछि जाँच पास प्रभावित भएको थियो। त्यही अवस्था बीच भन्सार विभाग र व्यवसायी बीच भन्सार बिन्दुमा आयातकर्ताले एमआरपी सो घोषणा गर्ने र पछि गोदाममा त्यही अनुसार लेबल लगाएर बजारमा सामान पठाउने सहमति भएको थियो। त्यस लगत्तै विभागले बुधबारदेखि नै जाँच पास नियमित गर्न भन्सार बिन्दुका कार्यालयलाई निर्देशन दिएको थियो। यो सँगै भन्सार नाकामा देखिएको अन्यलता पनि तत्काललाई अन्त्य भएको छ। एमआरपी उल्लेख गर्नुपर्ने विषयले 10 दिनदेखि भन्सार नाकामा सयौं मालवाहक गाड़ी अलपत्र परेका थिए। अहिले त्यो नियमित रूपमा जाँच पास हुन थालेको छ। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले बुधबारबाटै जाँच पास नियमित रूपमा भइसकेको बताउनुभयो। भन्सारमै एमआरपी सो घोषणा गरेर जाँच पास हुन थाले माल वस्तुहरू, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। एमआरपी विवाद सुल्झिएपछि एकै दिन छुटे 800 ट्रक शीर्षकमा कारोबारले खबर बनाएको छ। सरकारले आयातित सामानमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकेका सामान व्यवसायीले छुटाउन शुरू गरेका छन्। भालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सार्वजनिक भएको 100 कार्यसूचीमा आयातित वस्तुमा एमआरपी लगाउने विषय परेको छ। त्यस अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार बिन्दुमै एमआरपीको स्टिकर लगाउने व्यवस्था गरेपछि आयातकर्ताहरूले विरोध गर्दै सामान जाँच पास गराएका थिएनन्। यही कारण भन्सार बिन्दुमै सामान सहितका सवारी साधन रोकिएका थिए। वीरगंज उद्योग वाणिज्य संघले एमआरपी भन्सार बिन्दुमा लगाउनु व्यवहारिक नभएको भन्दै संस्थागत रूपमा विरोध जनाएको थियो। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा पत्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास शुरू भएको हो। एमआरपी विवाद सुल्झिएपछि एकै दिन छुटे 800 ट्रक कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। तीन सय तीन पुल बनाउन रकममा अन्तर शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर छापिएको छ। देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ। राजपत्रमा आदेश प्रकाशन भएसँगै ती पुल निर्माणका लागि रकमान्तर गर्न सड़क विभाग अन्तर्गतको पुल महाशाखालाई बाटो खुलेको छ। 2068 सालदेखि ठेक्का भएका पुलको काम सकिएको छैन। ती पुलमा बजेट अभावले काम पूरा हुन नसकेको सम्बन्धित आयोजनाको भनाई छ। सबै पुलको कुल ठेक्का रकम 35,56,30,00,000 रूपियाँ छ। तिनमा 23 मार्च 2082 सम्म 21,03,22,00,000 रूपियाँ मात्र भुक्तानी भएको छ। ठेक्का लागेका पुलमा 14,61,48,00,000 रूपियाँ दायित्व रहेकामा चालू आर्थिक वर्षमा 2,62,70,00,000 रूपियाँ मात्र विनियोजन गरिएको छ। उक्त रकम अपुग भएको विभागले जनाएको छ। निर्माणाधीन पुलको दायित्व अझै 12,21,25,00,000 रूपियाँ छ। 303 पुल बनाउन रकमान्तर कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। सुकुम्बासी बस्ती खाली गर्न 2,687 घर टहरामा चल्यो डोजर। नागरिकको अर्थपृष्ठमा खबर छ। सुकुम्बासी बस्ती खाली गर्ने क्रममा सरकारले काठमाण्डु उपत्यकामा 2,687 घर टहरामा डोजर चलाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुका अनुसार डोजर चलाउँदा हटाइएका संरचना मध्ये 890 पक्की र 1,797 कच्ची घर टहरा रहेका छन्। सुकुम्बासी बस्ती खाली गर्न 2,687 घर टहरामा चल्यो डोजर। नागरिकको अर्थपृष्ठको समाचार हो यो। भारतसँगको दीर्घकालीन विद्युत व्यापार सम्झौता राजपत्रमा प्रकाशन गर्न सर्वोच्चको आदेश। नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। सरकारले पुस 2080 भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गर्नुभएको रिट खारिज गर्दै सर्वोच्च अदालतले उक्त सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो। सरकारले हालसम्म उक्त सम्झौता सार्वजनिक गरेको छैन। भारतसँगको दीर्घकालीन विद्युत व्यापार सम्झौता राजपत्रमा प्रकाशन गर्न सर्वोच्चको आदेश। नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रेसले लोकतन्त्रलाई अझ बलियो बनाउँछ, राष्ट्रपतिको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ। राष्ट्रपति निवास शीतल निवासमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083 अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्न अभियानमा प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो। राष्ट्रपतिले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गर्नुभयो। यस्तै गोर्खापत्रको इतिहास गर्विलो छ। संचार मन्त्रीको भनाईलाई पनि गोर्खापत्रले उल्लेख गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सेनाले संचार माध्यमबाट जनताले गरेको अपेक्षा गोर्खापत्रले पूरा गर्नुपर्ने बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा हिजो संस्थानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल सेनाले यस्तो बताउनु भएको हो। हिजो र आजको पत्रकारितामा धेरै फरक रहेको तर जनताले यस क्षेत्रबाट ठूलो अपेक्षा गरेको उहाँले बताउनुभयो। गोर्खापत्रको इतिहास गर्विलो छ। संचार मन्त्रीको भनाईसँगै प्रेसले लोकतन्त्रलाई अझ बलियो बनाउँछ। राष्ट्रपतिको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। फुकोट कर्णालीबाट नेपालले निशुल्क पाउने बिजुली बढ़ाऊ सर्वोच्चको भनाईलाई कान्तिपुरले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। 480 मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाबाट नेपाललाई निशुल्क प्राप्त हुने बिजुलीको अनुपात बढ़ाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। मे 2023मा सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी भीयूसीएल र भारतीय सरकारी स्वामित्वको नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसी बीच समझदारी एमओयू भएको थियो। उक्त धारा 5 उपधारा 5(1) अनुसार व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरेपछि नेपाललाई 21.9% बिजुली निशुल्क दिनुपर्नेछ। नेपालले निर्माणको तयारी समेत गरिसकेको उच्च प्रतिफलयुक्त आयोजनाबाट सरकारले केवल 21.9% बिजुली मात्र प्राप्त गर्ने सम्झौता पुनः समझदारी गरी नेपाल सरकारको लगानी समेतलाई ध्यानमा राखी लगानीको अनुपातमा समन्याय हुने गरी निशुल्क प्राप्त हुने अनुपातमा यथासम्भव वृद्धि गर्न समझदारी पत्रमा आवश्यक संशोधनको व्यवस्था मिलाई कार्यान्वयन गर्ने अदालतले भनेको छ। फुकोट कर्णालीबाट नेपालले निशुल्क पाउने बिजुली बढ़ाऊ सर्वोच्चको आदेशलाई कान्तिपुरले अर्थ पृष्ठमा खबर बनाएको छ। बहुचर्चित नारायणघाट बुटवल सड़क निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। डिभाइससँग मितेरी मानिससँग मौनता कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। मसँग कुरा गर्दा तपाईँ अलिकति खुशी हुनुहोस् न तपाईँ कस्तो फर्मल हुनुहुन्छ अलिकति रमाइलो हाँसो गरिदिन सक्नुहुन्छ क्यान यू स्माइल तपाई अलिकति हाँसेर बोल्न सक्नुहुन्छ कि तपाईँको इमोसनल एउटै रहन्छ तपाई एकचोटि मज्जासँग हाँस्नुहोस् न कस्तो सुनिन्छ सुनौ न। पत्रकार एवं लेखक विजय कुमार पाण्डेले एआई च्याटबटलाई पटक पटक गरेको अनुरोध हो यो। उहाँले माया नाम दिएको एआई च्याटबटसँग 2 साता अघि 44 मिनट कुरा गरेको भिडियो युट्यूब च्यानलमा प्रसारण गर्नुभएको छ। 4 दशकदेखि मानिससँग अन्तर्वार्ता लिइरहनुभएका पाण्डेले मेसिनसँग कुरा गर्दा केही अप्ठ्यारो महसुस भएको संवादकै क्रममा बताउनु भएको छ। उहाँको यस प्रयोगले आजको युगको यथार्थ झल्काएको छ। हामी मानिसभन्दा मेसिनसँग बोल्न र अभ्यस्त हुन बढ़ी जोड़ दिइरहेका छौं। डिभाइससँग मितेरी मानिससँग मौनता कान्तिपुरको अग्र पृष्ठको खबर हो यो। र पश्चिम एसिया द्वन्द्वले बढ़दैछ नवीकरणीय ऊर्जाको बजार शीर्षकमा कान्तिपुरले खबर छापेको छ। पश्चिम एसियामा 28 फेब्रुअरीदेखि जारी द्वन्द्वले हर्मुजको जलमार्गमा अवरोध उत्पन्न भएसँगै विश्वभर नवीकरणीय ऊर्जाको प्रयोग बढ़ेको छ। विश्वको झण्डै 20% कच्चा तेल र ग्यास आपूर्ति हुने जलमार्गमा अवरोधले सौर्य ऊर्जा प्रविधि र विद्युतीय सवारीको माग बढ़ाएको हो। यो सबै परिस्थितिको फाइदा चीनलाई मिल्ने विश्लेषकहरूले बताएका छन्। विश्वमा झण्डै 70% विद्युतीय सवारी र 85% ब्याट्री चीनमा उत्पादन हुने वैश्विक ऊर्जा थिंक ट्याङ्क इम्बरले जनाएको छ। पश्चिम एसिया द्वन्द्वले बढ़दैछ नवीकरणीय ऊर्जाको बजार कान्तिपुरले खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारी र राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।